सबसे पहले यूनिवर्सिटी की इंतज़ामिया असातीद, यहाँ के डीन और स्टूडेंट एडवाइज़र जनाब मोहम्मद अफजल साहब और हमारे आईएसओ के जवान स्टूडेंट्स जो यहाँ तहसील इल्म में मशगूल हैं, उनका शुक्रगुजार हूँ कि उन्होंने इस इल्मी मरकज़ में अय्याम मुहर्रम के हवाले से यौम हुसैन का इनेकाद किया। यकीनन जहाँ तालीम अकेडमिक उलूम हासिल करना इंसान की तकमील का बाइस बनते हैं, वहाँ अकीदा, सही नज़रिया, सही तर्ज तफक्कुर और सही मौक़िफ इंसान को कामिल करते हैं। अगर एक इंसान इंग्लिश तो पढ़े, फिज़िक्स तो पढ़े, मैथमेटिक्स तो पढ़े, बहुत बड़ा साइंटिस्ट बन जाए, पोस्ट डॉक्टरेट कर ले और सब कुछ पढ़ ले दुनिया का, लेकिन अगर उसकी रूह, उसका नज़रिया, उसकी फिक्र अगर सालिम ना हो, उसका मौक़िफ दुरुस्त ना हो, और दूसरे अल्फाज में यूं कहूं कि जाहिर में इंसान हो, बातिन में इंसान ना हो, तो ऐसा शख्स हम कहेंगे कि नाक़िस इंसान है, कामिल इंसान नहीं है, सालिम इंसान नहीं है। अकीदा, फिक्र, नज़रिया ये इंसान की बुनियाद है और इंसान की तकमील करती है। यौम हुसैन इसीलिए है ताकि हम हुसैन इब्ने अली से गाइडलाइन ले सकें अपने दुनिया के लिए भी और अपनी आखरत के लिए। रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं कि इन्नहु मुहजतु कल्बी, हुसैन मेरे दिल के खून की रवानी है, हुसैन मेरी रूह है। ये कौन कह रहा है? ये खत्मी मर्तबत हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमा रहे हैं। खातिमुर रसूल हैं, खातिमुल अंबिया हैं, 1,24,000 अंबिया जिनकी नबुव्वत और उनकी इमामत के ऊपर भी अगर कोई नबी है और इमाम है तो वो हमारा रसूल हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है। वो फरमाते हैं कि इन्नहु मुहजतु कल्बी, हुसैन मेरी रूह है, हुसैन मेरे दिल की रवानी है, खून की रवानी है। और आपको मालूम है कि अगर रूह निकाल ली जाए तो इंसान मुर्दा हो जाता है, अगर दिल से खून निकाल लिया जाए तो इंसान मर जाता है। तो बस समझ में आया कि हुसैन की अहमियत कितनी है, हुसैन रसूल की निगाह में किस कदर अहम है। और मैं यूं कहूं कि रसूल फकत रसूल की निगाह में नहीं बल्कि अल्लाह सुभान व तआला की निगाह में हुसैन की कितनी अहमियत है। क्यों? इसलिए कि कुरान की आयत खुद कह रही है कि नबी बगैर वही के बात नहीं करता, नबी का कोई अमल खुदा के इज़्न के बगैर नहीं होता, रसूल की गुफ्तार, रसूल का किरदार, रसूल का सुकूत, रसूल की सुलह, रसूल की जंग, रसूल का हर हर अमल अल्लाह सुबहान व तआला के इज़्न से होता है, हुक्म से होता है। रसूल अपनी तरफ से कुछ नहीं करता, हत्ता इज़्दिवाजी जिंदगी में भी रसूल अपनी तरफ से कुछ नहीं करता, जो करता है अल्लाह के हुक्म से करता है। ये हमारा अकीदा है जान-ए-गिरामी तमाम मुसलमानों का। लिहाजा जब हम देखते हैं अहले सुन्नत और अहले तशय्यो की किताबों के अंदर, मुस्तनद तरीन किताबों के अंदर मिलता है कि हुसैन इस कदर लाडले थे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के कि रसूल जब एक दफा हजरत उम्मे सलमा तशरीफ लाती हैं या कोई और अजवाज में से, امام حسین علیہ الصلوۃ والسلام متولد ہوتے ہیں، پیدائش ہوتی ہے، اس وقت میں ایک دفعہ رسول اللہ اپنی زوجہ سے کہتے ہیں کہ میرے حسین کو میرے پاس لے کر آؤ۔ فرماتی ہیں کہ ابھی ہم نے حسین کو پاک نہیں کیا ہے۔ ظاہر بچہ جب پیدا ہوتا ہے تو اس کے اوپر آلودگیاں ہوتی ہیں، اسے پاک کیا جاتا ہے، صاف کیا جاتا ہے، تطہیر کی جاتی ہے اس کی۔ تو فرماتی ہے کہ ابھی ہم نے اسے پاک نہیں کیا، تو رسول ارشاد فرماتے ہیں کہ اے میری زوجہ، تم اسے پاک کرو گی جسے اللہ نے پاک کر کے بھیجا ہو، جو آیہ تطہیر کا وارث ہو، جس کے لیے یہ آیت اتری ہو کہ انما یرید اللہ لیذہب عنکم الرجس اہل البیت ویطہرکم تطہیرا، کہ دیکھو حسین کو اللہ نے ایسا پاک کر دیا ہے کہ جیسے پاک کرنے کا حق ہے، تو اللہ نے جسے پاک کیا ہو تم اسے کیا پاک کرو گے۔ اس کے بعد امام حسین علیہ السلام کو گود میں لیتے ہیں، پیار کرتے ہیں، بوسے لیتے ہیں۔ اس وقت میں جبرائیل نازل ہوتے ہیں۔ جب جبرائیل نازل ہوتے ہیں تو گھر کے اندر موجود لوگ رسول اللہ صلی اللہ علیہ وسلم کے گریے کی آواز سنتے ہیں، رونے کی آواز سنتے ہیں، سب جمع ہوتے ہیں کہ کیوں رو رہے ہیں رسول خدا۔ یہ اہل سنت اہل تشیع دونوں نے لکھا اس روایت کو، کیوں رو رہے ہیں؟ تو رسول اللہ خبر دیتے ہیں کہ جبرائیل ابھی نازل ہوئے ہیں اور مجھے نازل ہو کر یہ کہا ہے کہ اللہ یہ کہہ رہا ہے کہ تم حسین سے بڑی محبت کرتے ہو نا، لیکن اے رسول یاد رکھنا سن 61 ہجری میں یہی بچہ دین کو بچاتے ہوئے، محمد تیرے دین کو بچاتے ہوئے 3 دن کا بھوکا پیاسا کربلا کے میدان میں شہید کر دیا جائے۔ یہ پہلی مجلس ہے، یہ پہلی عزاداری ہے جو رسالت امام صلی اللہ علیہ وآلہ وسلم کے گھر میں برپا ہو رہی ہے۔ یہ پہلا سوگ ہے جو رسول اللہ کے گھر میں حسین کی پیدائش کے وقت اس وقت برپا کیا جا رہا ہے۔ زانی محترم، سوگ منانا، عزاداری کرنا، حسین کے غم میں آنسو بہانا، یہ 1400 سال کے بعد کسی قوم نے نہیں شروع کیا۔ اگر یہ کسی نے ابتدا کی ہے اور اس سنت کا آغاز کیا ہے تو خود رسول اکرم صلی اللہ علیہ وآلہ وسلم۔ اور رسول گریہ نہ کرتے، بے کیوں گریہ کیا رسول اللہ نے؟ رسول اللہ بڑی محکم شخصیت تھے، ان سے کائنات میں ان سے زیادہ کوئی محکم قوی ہوگا، قوی ارادوں کا مالک ہوگا، ان سے شجاع ترین کوئی انسان ہوگا کائنات میں، کوئی نہ پیدا ہوا ہے رسول جیسا نہ ہوگا۔ زن محترم، جب وہ گریہ فرماتے ہیں تو اس کا معنی کیا ہے؟ اللہ کے حکم سے گریہ فرما رہے ہیں، کلمہ گو مسلمانوں کو پیغام دینا چاہتے ہیں، حسین کے دامن کو نہ چھوڑنا، حسین کے غم پر درود بھیجے محمد والے محمد۔ حسین کے غم میں آنسو بہاتے ہیں، یہ سنت رسول ہے۔ جب اہل تشیع اہل تسنن دونوں نے اس روایت کو لکھا ہے، اور حضرت ام سلمہ کی روایت کو بھی لکھا ہے کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے یہ مستند ترین روایت خاک کربلا اٹھا کر حضرت ام سلمہ کو دی کہ جب یہ سرخ ہو جائے تو سمجھ جانا میرا حسین شہید ہو گیا، قتل ہو گیا۔ اور حضرت ام سلمہ نے روز عاشور جب وہ شیشی دیکھی جس کے اندر وہ مٹی تھی، دیکھا وہ خون بن چکی تھی، سمجھ گئی کہ میرا حسین شہید ہو گیا۔ تو کیا یہ سنت رسول نہیں ہے؟ آپ مجھے بتلاؤ کہ کوئی عالم دین، میں امامہ پہنا ہوا ہوں یا باقبہ پہنا ہوا ہوں، میرا نواسا ہو، وہ آگے آگے بھاگے، میں اس کے پیچھے پیچھے بھاگوں سب باقبہ کے ساتھ، تو یہاں بیٹھا ہوا ہر نوجوان کہے گا مولانا کچھ تو باقبہ کا خیال کریں، مولانا یہ کیا کر رہے ہیں؟ اگر میں اپنے نواسے کو کندھے پہ بٹھاؤں گلی کوچے میں چلوں، کہیں گے مولانا کیا کر رہے ہیں؟ اگر میں سواری بنوں اپنے نواسے کو اپنے اوپر بٹھاؤں، آپ جو مجھے اس طرح سے دیکھتے ہو، آپ کا ایک امیج ہے میرے لیے، میرے حوالے سے، آپ کہو گے مولانا کیا کر رہے ہیں آپ؟ कुछ तो ख्याल करें लोगों के सामने क्या कर रहे हैं आप, आएगा ना सवाल आप, आप मुझसे सवाल करोगे या नहीं करोगे। अजीजों यही सवाल लोगों ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से भी किया कि या रसूल अल्लाह आप जो हुसैन को अजीब अंदाज से मोहब्बत करते हो, आप कभी लबों पे बोसे देते हो, कभी रुसार पर बोसे देते हो, कभी कंधे पर बिठाते हो, या रसूल आप कभी सवारी बनते हैं, आप जब खुतबा दे रहे होते, मैं ये मुश्तरका रिवायात पेश कर रहा हूं जो अहले सुन्नत और अहले तशय्यो दोनों के दरमियान मुश्तरक है, मुस्तनद रिवायात है, तमाम अहले सुन्नत इसको बयान करते हैं। जब रसूल खुतबा दे रहे हैं, तबलीग दीन कर रहे हैं और हुसैन मस्जिद में दाखिल हो जाए और उनका पांव अपने पेराहन से उलझ कर जमीन पे गिर जाए, तो रसूल खुतबा छोड़कर आगे बढ़कर हुसैन को गोद में उठा लें, तो याद रखना ये सारे उमूर इसलिए नहीं है कि हुसैन नवासा है और मोहम्मद नाना है, नहीं, बल्कि इस वजह से है कि मोहम्मद नबी है और हुसैन इमाम है। अल्लाह के हुक्म से ही सब कुछ हो रहा है। रसूल बगैर वही के बात नहीं करता, हुक्म खुदा के बगैर बात नहीं करता, कोई हरकत कोई फेल रसूल का बगैर हुक्म खुदा के नहीं होता जाने गिरामी। लिहाजा ये सारी तारीख आपके सामने है। आयत तथीर अहले सुन्नत अहले तशय्यो दोनों ने लिखा है इसको, मैं इस इख्तलाफ में नहीं पढ़ता कि कौन कौन आयत तथीर में शामिल है। क्या अहले बैत हमने आपको इस तरह से पाक कर दिया जैसे पाक करने का हक है? बहुत सारे लोगों ने बहुत सारे लोगों को इसमें शामिल किया, लेकिन मैं ये कहता हूं कि आयत तथहीर के अंदर बिल आखिर हुसैन इब्ने अली पर तो किसी का एतराज नहीं है ना, पंजतन पर तो किसी का एतराज नहीं है कि ये पांच हस्तियां मोहम्मद अली जनाब जहरा इमाम हसन और इमाम हुसैन कम अज कम ये आयत तथहीर के मिजदाक जरूर है। बाकी लोग शामिल हो या ना हो, बाकी लोगों पर एतराज हो सकता है, इश्काल हो सकता है, लेकिन पंजतन पाक के ऊपर एतराज नहीं हो सकता। बस हुसैन आयत तथहीर का वारिस है और यह हुसैन है कि जब नजारा नसरान ने मुबाहले का ऐलान किया तो उस वक्त कुरान मजीद ने कहा ए नबी इनसे कह दो मोहम्मद इनसे कह दो कि तुम अपने बच्चों को लाओ, हम अपने बच्चों को लाएंगे, तुम अपनी औरतों को लाओ, हम अपनी औरतों को लाएंगे, तुम अपने नफ्स को लाओ, हम अपने नफ्स को लाएंगे, और उसके बाद मुबाहला करेंगे और फिर झूठों पर अल्लाह की लानत होगी। तारीख अहले तसन्नुन और अहले तशय्यो दोनों ने लिखा है इस मुबाहले के अंदर पंजतने पाक के अलावा रसूल किसी को नहीं ले गए। बेटे जो कहा कि तुम अपने बेटे लाओ, हम अपने बेटे लाएंगे, हसन और हुसैन के अलावा रसूल किसी को नहीं लेकर गए, औरतों में जनाबे जहरा को लेकर गए, और नफ्स कौन था? अली मुर्तजा नफ्स रसूल था कि जैसे रसूल किरामी सल्लल्लाहु अलैहि वसल्लम लेकर गए हैं। तो जाने मोहतरम यही शान है हुसैन इब्ने अली की, ये शान है पंजतने पाक की। ये मुत्तफिका रिवायात और अहदीस और कुरान की तफासीर बयान कर रहा हूं आपसे। तो अब अजान गिरामी 1400 साल गुजर गए करबला के वाकये को, 1400 साल के दौरान मुसलसल कोशिश होती रही कि यजीद को अलैहिस्सलाम कहा जाए और हुसैन के कयाम को मशकूक करके बयान किया जाए। तुम्हें शर्म नहीं आती, तुम्हें रसूल से कोई हया नहीं है, तुम्हें कुरान का कोई पास नहीं है, तुम्हें दीन का कोई पास नहीं है। दीन अस्त हुसैन, दीन पना अस्त हुसैन, हक्का के बिना इला इलाहा अस्त हुसैन नहीं कहा ख्वाजा अजमेरी ने? कहो गुलू है, कहो गलत है, अगर जुर्रत है तो। दीन अस्त हुसैन, दी पना अस्त हुसैन, दीन को अगर पनाह मिली है तो हुसैन इब्ने अली तेरी वजह से मिली है।
और ये ख्वाजा अजमेरी ने अपनी तरफ से नहीं कहा, रसूल ने यही तो फरमाया था, हुसैन मिन्नी व अना मिन हुसैन, मैं हुसैन से हूँ, हुसैन मुझसे है और मैं हुसैन से हूँ। ए हुसैन, शरीयत का बानी मैं हूँ, शरीयत को मैं लेकर आऊंगा, लेकिन ए हुसैन शरीयत को बचाने वाला तू होगा। लिहाजा मेरा नाम अगर जिंदा रहेगा, मेरा दीन अगर जिंदा रहेगा, तो ए हुसैन तेरी वजह से जिंदा रहेगा। तो मुझे अफसोस होता है ज़ानेगिरामी, किताबें लिखी जाती हैं यजीद अलैहिस्सलाम पर, अलैहिस्सलाम कहा जाता है, रजी अल्लाह ताला कहा जाता है, कुछ तो शर्म करो। रसूलुल्लाह की दर्जनों अहादीस और सीरत और सुन्नत रसूल तुम्हारे सामने नहीं है। यजीद के लिए मुझे बताओ कितनी, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कितनी अहादीस कही हैं, कितनी आयात उतरी हैं। कुरान मजीद की कम अज कम मैंने दो आयात जिस पर इत्तेफाक है अहले तसन्नुर और अहले तशय्यो का, वो मैंने पेश की। अहादीस सैकड़ों हैं कि जो आपके सामने पेश की जा सकती है। जानी गिरामी, इमाम हुसैन अलैहिस्सलाम के बारे में जो रिसालत इमाम सल्लल्लाहु अलैहि वसल्लम के, यजीद के बारे में एक तो मुस्तनद रिवायत पेश करो ना, एक मुस्तनद हदीस, फिर बात करते हो खलीफतुल मुस्लिमीन था। शर्म आनी चाहिए, कुछ हया होनी चाहिए, कुछ रसूल का पास होना चाहिए, कुछ तो कुरान का एहतराम होना चाहिए। वो यजीद कि जिसने पूरे दीन को तबाह बर्बाद करने का तहिया किया हुआ था, उसका मिशन था, लाइबत हाशिम बिल मुल्क फला खबर जा वला वाही नजल, सबने लिखा है कि यजीद शराब के नशे में ये शेर पढ़ा करता था कि न कोई वही नाजिल हुई, न कोई कुरान आया, ये तो सब ढोंग था जो मोहम्मद ने हुकूमत अपने हाथ में लेने के लिए रचाया था। नाउज़ बिल्ला, अल्लाह मुझे माफ करे, ये एक ढोंग था, ये एक ड्रामा था। ये यजीद के अशार हैं, आप कबूल करते हो इसकी खिलाफत को? अब इमाम हुसैन अलैहिस्सलाम को नीचा दिखाना चाहते हो यजीद के मुकाबले में, और दूसरा गुरोह जो कहते नहीं 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 नहीं, यजीद यजीद को बुरा ना कहो, इब्न ज़ियाद का कसूर था, इब्न ज़ियाद ने सब कुछ जुल्म किया, क्यों बचाते हो यजीद को? यजीद को, यजीद से कोई रिश्तेदारी है भाई आपकी? ऐलान कर दो भाई यजीद हमारे आबाओ अजदाद में से था, इसलिए हम उसकी, भाई दीन तो नहीं कहता, तारीख तो नहीं कहती, इस्लाम तो नहीं कहता कि यजीद की हिमायत करो, तो इसका मतलब है आपकी कोई रिश्तेदारी होगी, कोई पार्टी, आपकी पार्टी का बंदा होगा यजीद। वरना किस दलील की बुनियाद पर, किस दलील की बुनियाद पर, कोई अकली दलील हो, कोई हदीस हो, कोई आयत हो यजीद की हिमायत के हवाले से? मैं आपके सामने दर्जनों अहादीस और दर्जनों आयात पेश कर सकता हूं इमाम हुसैन अलैहिस्सलाम के हक में, लेकिन उसके बावजूद ये बोस, ये कीना, ये जफा आले मोहम्मद के साथ, ये तुम्हारी बदनसीबी है। हुसैन इब्ने अली का कुछ नहीं बिगड़ता, 1400 साल गुजर गए, हुसैन इब्ने अली के नाम को छुपाते छुपाते, दबाते दबाते, मिटाते मिटाते, लेकिन जितना मिटाते जाते हो उतना उभरता जाता है, जितना छुपाते जाते हो उतना आम होता चला जाता है। कल अगर एक या हुसैन कहने वाला था, सारी दुनिया में या हुसैन कहने वाले हैं। हज़रत मोहतरम, ये मैं कोई जज्बाती जुमले नहीं कह रहा, तारीख पढ़ लो, आप ये यूनिवर्सिटी है, आप तहकीक करो कि आज़ादारी जो सबसे पहले रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कायम की थी, सबसे पहले उन्होंने गिरिया किया था, ये गिरिया पूरी तारीख में कैसे कैसे बढ़ता चला गया। क्या सारी दुनिया माह मुहर्रम के अंदर काले कपड़े पहनती है? करोड़ों अफराद दुनिया के मातम करते हैं, आज़ादारी करते हैं, हुसैन इब्ने अली का गम मनाते हैं, और अरबईन के मौके पर, चेहलों में इमाम हुसैन के मौके पर कम से कम 4 करोड़ इंसानों का एक समंदर इमाम हुसैन अलैहिस्सलाम की जियारत के लिए जाता है, उनसे तजदीद अहद करने के लिए जाता है। ये करोड़ों का लश्कर कहां से आया? हुसैन इब्ने अली रहनुमाई करता है। हुसैन मरा नहीं है, हुसैन जिंदा है। हुसैन की क्यादत कल 61 हिजरी में फकत करबला में नहीं थी, बल्कि पूरी तारीख में ता कयाम कयामत मोमिनीन के कुलूब हमेशा हुसैन इब्ने अली के हाथ में रहेंगे और हुसैन रहनुमाई करता रहेगा। लिहाजा मैं अब आखिरी बात करता हूं, और वो ये है कि काश हमारे माशरे के अंदर हुसैनियत को रिवाज दिया जाता, करबला को डिस्कस किया जाता,
کربلا کو بیان کیا جاتا، یزیدیت سے نفرت ایجاد کی جاتی، حسینیت سے محبت ایجاد کی جاتی. افسوس پاکستان جیسے اسلامی معاشرے کے اندر بھی یزیدی صفت لوگ یزید کو اچھا کر کے بیان کرتے ہیں ہمارے اسٹوڈنٹس کے درمیان، بڑے افسوس کی بات ہے. اس میں بعض پروفیسرز بھی ہوتے ہیں، ٹیچرز بھی ہوتے ہیں جو یہ نادانی کرتے ہیں. بہت سے ایسے ایویڈنس ملے مختلف تعلیمی مراکز کے، کیوں آپ ہمارے نوجوانوں کو کیوں حقائق سے دور کر رہے ہو؟ اور میں اسٹوڈنٹ سے بھی کہتا ہوں، اے میری بیٹیوں، اے میرے بیٹوں، میرے جوانوں، جب یونیورسٹی میں آئے ہو تو اپنی عقلوں کو کھولو، اپنے ذہن کو کھولو، تحقیق کی عادت ڈالو، جستجو تمہارے اندر ہونی چاہیے. ایک جوان میں اگر جستجو نہیں ہے تو پھر وہ جوان مردہ ہے، اس جوان کے اندر کرنٹ نہیں ہے. اگر ایک نوجوان کے اندر، ایک اسٹوڈنٹ کے اندر تحقیق کا مادہ نہیں ہے کہ وہ ریسرچ کرنے کی، تلاش کرنے کی کوشش ہی نہیں کرتا، زحمت نہیں کرتا. بھی مولانا نے کیا کہہ دیا، احمد اقبال صاحب کہہ کے چلے گئے، بھائی کیا کہا؟ ذہن میں سوال ہے تو جاؤ جستجو کرو. آج انٹرنیٹ کے زمانے میں، گوگل کے زمانے میں کتنا آسان ہو گیا جستجو کرنا. لیکن افسوس ہے دوسری فضول چیزوں کی، ہم، میں آپ کو نہیں کہہ رہا، دوسری چیزوں کی بہت سارے لوگ فضول چیزوں کی سرچنگ کرتے ہیں اور ٹائم برباد کرتے ہیں. لیکن ہم اپنے عقیدے کے لیے، نظریے کے لیے، دین کے لیے ہم زحمت نہیں کرتے، کوئی علمی مسئلہ تلاش کرنے کے لیے زحمت نہیں کرتے. تو یہ ہونا چاہیے. اور جہاں تک یونیورسٹی کی بات ہے، کالجز کی بات ہے، اسکولز کی بات ہے، میری تو گزارش یہ ہے، اور میں ہمیشہ یہاں سے بھی شاید میں نے کی ہوگی، میں یہ کہتا ہوں کہ دیکھیے دو مکتب ہیں جہاں انسان کی تربیت ہوتی، ایک گھر، دوسرا اسکول، کالج، یونیورسٹی. بچے سے لے کے اور نوجوانی تک، اور نوجوانی سے لے کے جوانی تک، تعلیمی درسگاہ ہے کہ جو بچے اور بچی کی تربیت کرتی ہے، ان کے جذبات، ان کے احساسات، ان کے تفکر، ان کا نظریہ، ان کی عادات، ان کی ڈائریکشن کون دیتا ہے؟ ٹیچر دیتا ہے، پروفیسر دیتا ہے، استاد دیتا ہے، استانی دیتی ہے، اور گھر میں والدین دیتے ہیں. تو اگر گھر میں صرف ٹی وی چلے، گھر میں اگر صرف سوشل میڈیا دیکھا جائے، وہاں سے تو بچے کی کیا تربیت ہوگی؟ کاش ہمارے والدین صحیح طرح سے اپنے بچوں کے تربیت کے اوپر توجہ دیں. اللہ ہم سب کو توفیق عنایت فرمائے. لیکن یاد رکھیے گا، ایک بڑا حصہ، یعنی آپ دیکھو نا، صبح 8 بجے سے لے کے یا 7 بجے سے لے کے 12, 1, 2, 3, 4 بجے تک، یہ پیک ٹائم ہوتا ہے کسی بھی انسان کا کسی چیز کو پک کرنے کا. جب انسان پوری انرجی کے ساتھ رات کو سو کے اٹھتا ہے، ناشتہ کرتا ہے، وہ فل چارج ہوتا ہے کہ وہ کچھ سیکھے، کچھ سمجھے. تو جب ایک انسان، ایک نوجوان اپنی جوانی کی انرجی کے ساتھ ناشتہ کر کے، رات کو آرام کر کے جب وہ آتا ہے تو وہ کچھ سیکھنا چاہتا ہے، کچھ لینا چاہتا ہے. تو اگر یہاں سے مثبت چیزیں دی جائیں، یہاں سے علمی چیزیں دی جائیں جس میں تعصب نہ ہو، باعث نہ ہو، تو وہ بچہ بہت اچھے طریقے سے پک کر سکتا ہے. اس کی تربیت ہوتی ہے، وہ جذب کرتا ہے، ابزارب کرتا ہے ساری چیزوں کو، اس سے اس کی خلق و خو بنتی ہے. اگر ہمارے سلیبس کے اندر پرائمری سے لے کر اور یونیورسٹی تک اگر کربلا کے چیپٹر کو تفصیل سے پڑھایا جائے، تو میں آپ کو آج گارنٹی دیتا ہوں کہ پاکستان کے معاشرے میں نہ داعش بن سکتی ہے، نہ طالبان بن سکتی ہے، اور نہ دہشت گرد گروہ پاکستان کے اندر جنم لے سکتے ہیں. یہ میں آپ کو چیلنج کر رہا ہوں. اگر پرائمری سے لے کر یونیورسٹی تک حسینیت کو پڑھایا جائے، اور حسینیت سے محبت ایجاد کی جائے، اور یزیدیت سے نفرت ایجاد کی جائے، میں آپ کو چیلنج کر رہا ہوں. آپ یہ 5 سال کر کے دیکھو، آپ دیکھو پاکستان کے اندر لوگوں کے اخلاق کتنا بہتر ہو جائے گا. وہ حسین کہ جو حر کے لشکر کو، جو راستہ روکنے کے لیے آیا تھا، جو کربلا میں امام حسین کو شہید کرنے کے لیے آیا تھا، جب مولا حسین دیکھتے ہیں کہ جانور پیاسے ہیں، سپاہی پیاسے ہیں، اور ان کے پاس پانی نہیں ہے، میرا مولا حسین جتنا پانی ہوتا ہے نہ صرف ان انسانوں کو پانی پلاتے ہیں بلکہ ان کے جانوروں کو بھی پانی پلاتے ہیں. اگر ہمارے بچوں کو، ہماری بچیوں کو یہ اخلاق سکھایا جائے گا، تو ہم کسی پر ظلم نہیں کریں گے. جس طرح سے یزیدیت نے حضرت علی اصغر پر ظلم کیا, عورتوں پر ظلم کیا, جوانوں پر ظلم کیا, بوڑھوں پر ظلم کیا, سب سے بڑھ کر دین پر ظلم کیا. اگر ہم حسینیت پڑھائیں تو ہمارے بچوں کی خلق و خو حسینی بنے گی, ان کی عادات عادت حسینی بنے گی, ان کی خلق و خو یزیدی نہیں بنے گی. افسوس آج جو داعش نے ظلم کیے ہیں شام کے اندر, عراق کے اندر, یمن کے اندر, افغانستان کے اندر, اور مسلسل کر رہے ہیں. بزانِ گرامی وہ فوٹیجز اور آپ کلپس کوئی عام انسان اسے دیکھ نہیں سکتا, ہارٹ اٹیک ہو جائے گا. اتنے خطرناک کلپس ہیں. وہ کیسے لا الہ الا اللہ محمد الرسول اللہ کے سائے میں قرآن مجید کی آیات پڑھ پڑھ کر بے گناہوں کو کس طرح سے ذبح کرتے ہیں؟ کس وجہ سے؟ اس لیے کہ کچھ لوگ یزیدیت کے ماننے والے ہیں کہ جنہوں نے حسینیت کو پنپنے نہیں دیا اسلامی ممالک کے اندر, اور انہوں نے انہی لوگوں سے یہ سب کچھ سیکھا ہے. میں زیادہ آپ کو زحمت نہیں دینا چاہتا, لہذا آئیں حسینیت کو عام کریں. آئیں ہم یونیورسٹی کے اندر, میرے بچوں نے یہاں پر مجھے پرچی بھی دی ہے کہ انتظامیہ جیسے یہاں پر تعاون ہونا چاہیے, تھوڑا اس میں کمی رہ گئی ہے. تو میری گزارش ہوگی کہ ماشاءاللہ آپ لوگ جیسے تعاون کرتے ہیں ہمارے بچوں کے ساتھ, آئیسو کے بچوں کے ساتھ, اور میں سمجھتا ہوں ایک فریضہ ہے جو بچے ادا کر رہے ہیں, اور یہی فریضہ ٹیچرز اور انتظامیہ کا بھی ہے کہ جسے ادا کرنا چاہیے. اب ہر کوئی ظاہر ہے کہ اس کو اپنی قبر میں جواب دینا ہے, اور قیامت کے دن اللہ کے سامنے جواب دینا ہے. لہذا سوال تو عالم محشر میں ہوگا, امام حسین بھی ہم سے اور آپ سے کریں گے کہ بلاخر ایام محرم میں آپ نے کیا کیا, حسین ابن علی کا ذکر ہوا یا نہیں ہوا. بہرحال رسول اللہ آپ سے پوچھیں گے, ہم سے پوچھیں گے, ہم سب ذمہ دار ہیں اس بات کے. لہذا مجھے امید ہے انشاءاللہ کہ اگر کوئی کمی رہ گئی ہے انشاءاللہ آئندہ سالوں میں اس سے بہتر کوآرڈینیشن کے ساتھ انشاءاللہ آپ کا پروگرام ہوگا, اور جو اس میں ہرڈلس ہیں اور کمیاں انشاءاللہ وہ دور ہو جائیں گی. اللہ تعالیٰ ہم سب کو امام حسین کے ذکر کو زندہ رکھنے کی توفیق عطا فرمائے, اور ہم سب کو انشاءاللہ امام حسین کے ساتھ محشور کرے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.